أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على سيدنا محمد وآله الطيبين الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجه سيما بقية الله في الأرضين، واللعن على أعدائهم أجمعين. أما بعد، قال الله الحكيم في محكم كتابه الكريم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولقد كتبنا في الزبور من بعد الذكر أن الأرض يرثها عبادي الصالحون إن في هذا لبلاغا لقوم عابدين وما أرسلناك إلا رحمة للعالمين. صدق الله العلي العظيم. قال کے درس میں امام زمانہ جل اللہ تعالی فرج الشریف کی غیبت کی دلیلوں پر مختصر گفتگو ہوئی، اور آج کے اس درس میں انشاءاللہ غیبت کا فلسفہ اور غیبت صغرا اور نواب اربعہ کے حوالے سے مختصر گفتگو کرنے کی کوشش کریں گے انشاءاللہ. اور غیبت کے فلسفے کے حوالے سے اس بحث کو ہم ایک سوال سے شروع کرتے ہیں کہ کیوں خداوند متعال نے اپنے آخری حجت کو غیبت کا حکم دیا گیا ہے، اور کیا وجہ ہے کہ ہمارے زمانے کے امام کی زیارت سے محروم ہیں اور حجت خدا کے حضور کی فیض سے محروم ہے؟ یہ کوئی نیا سوال نہیں ہے. پیغمبر گرامی اسلام صلی اللہ علیہ وآلہ وسلم نے جب اپنے آخری جانشین اور مسلمانوں کے آخری پیشوا کی غیبت کی پیشنگوئی کی، تو اسی وقت پیغمبر کے اصحاب نے بھی یہی سوال پیغمبر گرامی اسلام سے کیا تھا. چنانچہ جابر ابن عبداللہ انصاری رحمۃ اللہ علیہ نے غیبت کے حوالے سے غیبت کا فلسفہ، غیبت کی علت اور غیبت کے سبب کے حوالے سے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے سوال کیا، اور اسی طرح غیبت کے فوائد کے حوالے سے، اور غیبت کے زمانے میں خدا کی حجت کے وجود سے استفادہ کے حوالے سے، فائدہ اٹھانے کے حوالے سے سوال کیا. اور اسی طرح ائمہ طاہرین علیہ السلام کے دور میں بھی ائمہ کے اصحاب نے، اہل بیت کے پیروکاروں نے بارہا یہ سوال اٹھایا کہ خدا کے آخری حجت کیوں غیبت میں چلے جائیں گے، اور اس کی وجہ کیا ہے، اس کی علت کیا ہے. لہٰذا اس بارے میں تفصیلی بہت طولانی گفتگو ہوئی ہے. پورے تاریخ میں یہ سوال اٹھاتے رہے ہیں اور ائمہ نے ان سوالات کا جواب دیا ہے، اور وہ روایات جو ان سوالات کے ذیل میں اور حضرت امام زمانہ جل اللہ تعالیٰ فرج الشریف کی غیبت کے حوالے سے اور غیبت کے فلسفہ، غیبت کا راز، غیبت کی حکمت اور غیبت کے اسباب اور وجوہات کے حوالے سے جو روایتیں ہم تک پہنچی ہیں ائمہ طاہرین سے، ان تمام روایتوں سے یہ استفادہ ہوتا ہے کہ ائمہ علیہ السلام نے جواب دیا کہ غیبت کی اصلی علت اور بنیادی وجہ بیان کرنے کی ہمیں اجازت نہیں ہے. چنانچہ امام جعفر الصادق علیہ الصلوۃ والسلام سے عبداللہ ابن ایک روایت کا ترجمہ نمونے کے طور پر درجنوں روایات ہیں. عبداللہ ابن فضل ہاشمی جو امام جعفر الصادق علیہ الصلوۃ والسلام کے اصحاب میں سے ہیں کہتے ہیں کہ جب امام جعفر الصادق علیہ الصلوۃ والسلام نے بھی امام زمانہ مہدی موعود کی غیبت کے حوالے سے آپ نے فرمایا ہمارے قائم کے لیے دو غیبتیں ہوں گے, ایک طولانی اور ایک مختصر اور کوتاہ مدت, تو اس وقت فضل کہتے ہیں میں نے سوال کیا مولا غیبت کی وجہ کیا ہے, کیوں غیبت کے پردے میں چلے جائیں گے؟ تو اس وقت امام جعفر الصادق علیہ الصلوۃ والسلام نے فرمایا ہمیں اس کی علت بیان کرنے کی اجازت نہیں ہے, لیکن ہمیں یقین ہے کہ خدا علیم ہے, خدا دانا ہے, خدا توانا ہے, خدا حکمت والی ذات ہے, خدا حکیم ہے, لہذا خداوند متعال کے اس حکم میں یقیناً کوئی حکمت پوشیدہ ہے. جب ہم خدا کو حکیم مانتے ہیں تو ہمیں چاہیے کہ اس غیبت کے حکم کو بھی قبول کرے. غیبت کے اسباب تفصیل سے ہمیں معلوم نہ بھی ہو تب بھی جو ہے خداوند متعال کے حکمت کو مد نظر رکھتے ہوئے ہمیں امام زمانہ یعنی ہمارے قائم کی غیبت کو قبول کر لینا چاہیے. اس حدیث کو جناب صدوق نے کمال الدین کے باب نمبر 44 اور حدیث نمبر ہے 11 اور اس کے علاوہ جناب طوسی نے الغیبہ میں اور دوسرے تمام محدثین نے نقل کیا ہے, علامہ مجلسی نے بہار میں نقل کیا ہے اور اسی طرح دوسرے تمام شیعہ محدثین نے اس حدیث کو نقل کیا ہے, اور نہ صرف یہ حدیث ہے بلکہ درجنوں حدیث اسی مضمون کے حضرت امام محمد باقر سے, امیر المومنین سے, دوسرے ائمہ سے, خود زمانے کے امام سے بھی کتابوں میں نقل ہوئی. ان احادیث سے اور خصوصاً اس حدیث سے جس کا ترجمہ البتہ خلاصہ میں نے پیش کیا, بہت طولانی اور تفصیلی حدیث ہے, اس حدیث سے یہ بات سمجھ میں آتی ہے کہ غیبت کی اصلی علت اور بنیادی وجہ اور سبب اس لیے بیان نہیں ہوئی ہے کہ لوگوں کو بتانے میں صلاح نہیں تھی, یا کم از کم لوگ اس علت کو سمجھنے سے قاصر تھے اور لوگ اس کے سمجھنے کی صلاحیت نہیں رکھتے تھے. لہذا ائمہ طاہرین فرماتے ہیں ہمیں ہمارے جد امجد نے اور خداوند متعال کے حکم سے ہمیں غیبت کی اصل علت کو بیان کرنے کی اجازت نہیں ہے, لیکن غیبت کے کچھ آثار ہیں, کچھ فوائد ہیں, کچھ حکمتیں ہیں, ان کو ہم بیان کر سکتے ہیں, اور غیبت کی حکمتوں میں سے علت تو بیان نہیں کر سکتے, لیکن غیبت کی کچھ حکمتیں ہیں. ان حکمتوں میں سے ایک یہ ہے کہ لوگوں کو ادب سکھانا. اس سلسلے میں کل کی گفتگو میں ہم اس کی وضاحت کر چکے ہیں, اور اسی طرح دوسری حکمت اور دوسری وجہ یہ ہے کہ طاغوتی حکومتوں کی بیعت کا قلادہ آپ کے گردن میں نہ ہو. اگر آپ ظاہر ہوتے, غیبت کے پردے میں نہ چلا جاتے, تو یقیناً ظالم حکمران آپ کو بیعت پر مجبور کرتے, جس طرح امیر المومنین علی ابن ابی طالب کو مجبور کیا تھا, جس طرح دوسرے ائمہ کو مجبور کیا تھا. البتہ ائمہ نے بیعت نہیں کی ہے, لیکن گوشہ نشینی پر مجبور کر دیا, اور یہی صورتحال خدا کے آخری حجت کے ساتھ بھی پیش آ جاتا. لہذا خداوند متعال نے اس حکمت کو مد نظر رکھتے ہوئے आपको गैबत का हुक्म दिया, इसलिए कि बाकी पैगंबर के बाकी जानशीनों में से, 12 इमामों में से सिर्फ और सिर्फ अमीर अल मोमिनीन और हसन मुज्तबा की और हुसैन सैयद शहदा यानी पंजतन पाक के बाद बाकी आइम्मा को खुदावंद मुताल की तरफ से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तकिया के हालत में ज़िंदगी गुजारने की सिफारिश की थी, और तलवार लेकर जालिमों से मुकाबला करने की इजाज़त नहीं थी, इसलिए कि यार और मददगार नहीं थे। लेकिन खुदा के आखिरी हुज्जत के लिए यह हुक्म दिया गया है तलवार लेकर क़याम करें किसी जालिम के सामने। जब आप जाहिर होंगे तो आपके लिए यह हुक्म था कि एक दिन के लिए भी, एक लम्हे के लिए भी किसी जालिम को जुल्म की कुर्सी पर बैठने न दें, और आपके लिए भी यही हुक्म है। जब आप क़याम करेंगे तो तलवार लेकर जंगी असलहे से लैस होकर उसी दिन जिस दिन क़याम का ऐलान करेंगे उसी दिन से मक्के मुकर्रमा से फिर मदीने मुनव्वरा फिर पूरी दुनिया में जालिमों के ख़िलाफ़ आप क़याम करेंगे और जंग करेंगे। बाकी आइम्मा को जंग करने का हुक्म नहीं था, लेकिन ज़माने के इमाम को उनके साथ तकिया के हालत में ज़िंदगी गुजारने या उनसे बाहमी तफाहुम करके उनसे मुआहिदा करके घर के कोने में बैठने की इजाज़त नहीं है, बल्कि आप पर यह फ़र्ज़ है जैसे ही खुदा का हुक्म खुदावंद मुताल ज़ुहूर का हुक्म दे उसी वक़्त तलवार लेकर जालिमों के ख़िलाफ़ जंग करें और उनको जुल्म की कुर्सियों से नीचे उतारें और इस दुनिया में अदल इलाही की हुकूमत कायम करें। यह आपकी ज़िम्मेदारी है। 1,24,000 अंबिया और उनके ओसिया का हदफ यही था कि इस ज़मीन पर आदिलाना हुकूमत कायम करें, लेकिन लोगों ने साथ नहीं दिया। तकाज़ाए ज़मान के मुताबिक कोई भी पूरे ज़मीन पर अदल इलाही की हुकूमत कायम न कर सके, और ये ज़खीरे इलाही ज़माने के इमाम हैं, महदी मौऊद हैं, कायम आल मोहम्मद अज्जल्ला ताला फ़र्ज़ शरीफ हैं, जो पूरी दुनिया पर खुदा की हाकिमियत कायम करेगा। लिहाजा आप जब जुहूर फरमाएंगे तो क़याम के ऐलान के साथ साथ यानी तलवार के साथ क़याम का ऐलान करेंगे, जालिमों से जंग करेंगे। लिहाजा खुदावंद मुताल ने हुक्म दिया, चूंकि हालात साजगार नहीं थे, साथ देने वाले नहीं थे, लिहाजा है खुदावंद मुताल ने उस तकाज़ाए ज़मान व मकान को मद्देनजर रखते हुए आपको गैबत का हुक्म दिया। एक और इल्लत और हिकमत जो आपके गैबत के लिए बयान हुई है वो ये है कि ईमान की जान के हिफाजत के खातिर, इसलिए कि पैगंबर गिरामी इस्लाम ने फरमाया था और सुन्नत इलाही भी यही रही है, हर उलुल आज़म पैगंबर के सिर्फ 12 जानशीन भेजे हैं, सिर्फ 12 जानशीन, न एक कम न एक ज़्यादा। और हमारे नबी पाक हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के भी सिर्फ 12 ही जानशीन खुदावंद मुताल ने मुकर्रर कर दिया था, और पैगंबर गिरामी इस्लाम की वो मशहूर हदीस, कई बार उस हदीस को यहाँ पे मैं तकरार कर चुका हूँ, मेरे जानशीन उनकी तादाद 12 होंगे, न एक कम न एक ज़्यादा। और तारीख के गवाही के मुताबिक पैगंबर के 12 जानशीनों में से 11 जानशीनों को नामनिहाद मुसलमानों ने, जालिम हुक्मरानों ने, पैगंबर के जानशीनी के दावेदारों ने पैगंबर ही के नाम पर, इस्लाम के नाम पर, कुरान के नाम पर पैगंबर के 11 जानशीनों को दर्जे शहादत तक पहुंचाया। अब सिर्फ एक ही बचता था 260 हिजरी में, ये खुदा के आखिरी हुज्जत थी, रसूलुल्लाह के आखिरी जानशीन था, मुसलमानों के आखिरी पेशवा था। अगर ज़माने के इमाम उस ज़माने में मुआशरे में हाजिर रहते और दुश्मनों से टक्कर लेते तो जो मददगार ना होने की वजह से आपको भी दर्जे शहादत तक पहुंचना पड़ता। लेकिन खुदावंद मुताल ने वादा दिया था, मैं इस ज़मीन पर आखिरकार इस ज़मीन पर मेरे नेक बंदों की हुकूमत कायम करेंगे, अल्लाह की हाकिमियत कायम करूँगा। और खुदावंद मुताल का ये वादा भी पूरा नहीं हुआ था, लिहाजा खुदावंद मुताल ने अपने इस वादे को पूरा करने के खातिर ज़माने के इमाम को गैबत का हुक्म दिया। यहाँ पे जो है पाकिस्तान और हिंदुस्तान और मिस्र में 14वीं सदी हिजरी में किताबें लिखने वाले मुसन्निफीन ने, अलबत्ता मुसन्निफीन मुसन्निफ तो नहीं कह सकते, नक्काल लोगों ने जो दूसरों की किताबों का तर्जुमा करके अपने नाम पर छाप किया है, मिसाल के तौर पर जनाब उबैदुल्लाह सिंधी इंतज़ार महदी और मसीह के नाम से, या मौलाना ज़ियाउर्रहमान फारूकी साहब की किताब हज़रत इमाम महदी के नाम से 350 सफ़ात पर मुश्तमिल किताब लिखी है, उसमें इसी हदीस को नकल करने के बाद तंज करते हैं शेयों पर, शिया के इमामों पर, और ये लिखा है अपनी किताब में, क्या शेयों के इमाम महदी, क्या शेयों के इमाम महदी खुमैनी से भी गया गुजरा था, जो जान के खौफ से जान बचाने के लिए सरदाब सामिरा में छुप गए। उनका जुमला यही है, लेकिन ये उनकी जहालत की अलामत है। खुद आपने ही इसी सवाल का जवाब खुद से दिया है, जब खुमैनी महदी मौऊद के खाक पा है, जब उसमें इतनी शुजाअत है शहर को गर्ब को ललकार सकता है, महदी मौऊद के खा के पा के बराबर भी नहीं है खुमैनी, जब इमाम खुमैनी ने एक अहले बैत के पैरोकार के हैसियत से, अहले बैत के खा के पा के हैसियत से शहर को गर्ब को जलजला, शहर को गर्ब के हुकूमतों को मुतजल कर दिया, शहर और गर्ब के साथ उस वक़्त के दोनों सुपर ताकतों के साथ मुकाबला किया, तो क्या इस इमाम खुमैनी का मुक्तदा महदी मौऊद शुजात में उनसे कम है? यकीनन इसी से अंदाज़ा लगाए, जब खुमैनी की इतनी शुजात है तो उसके इमाम कितना शुजा होगा, जब खुमैनी के पास इतनी ताकत है, दुनिया के सुपर पावर उस वक़्त के रूस और अमेरिका को घुटने टेकने पर मजबूर कर दिया, तो क्या खुमैनी के इमाम और मुक्तदा खुमैनी से कम ताकत रखते हैं? लिहाजा ताकत और डरने और न डरने वाली बात नहीं है, ये सिर्फ लोगों को बेवकूफ़ बनाने के लिए। हकीकत यह है, खुदा के आखिरी हुज्जत ज़खीरा इलाही है, और शहादत जहाँ में शहादत नोश करना जो है आइम्मा के लिए इफ्तिखार है, बाइस फ़ाखिर है, ना सिर्फ आइम्मा के लिए बल्कि उनके पैरोकारों के लिए भी। लेकिन शुजात किस कीमत पर, शहादत किस कीमत पर? जब इमाम शहीद हो जाए उसका कोई नतीजा भी ना निकले, तस्मस ना हो मुआशरे में इस्लामी, तो शहादत का क्या फ़ायदा? लिहाजा आकिल का तकाजा भी यही है, जब अदल इलाही की हुकूमत के क्याम उनके लिए मुमकिन ना हो तो अकिल का तकाजा भी यही है, गैबत के पर्दे में चले जाए, लोगों के सामने जाहिर ना हो। ये कोई नई बात नहीं है, अंबिया की तारीख में भी गैबत के पर्दे में जाना अगर डरपोक की अलामत है तो नाऊज़ु बिल्लाह खातमुल अंबिया भी शब हिजरत मदीने से गारे सोर में तीन दिन तक गारे सोर में मख्फी रहे, क्या डर की वजह से? नहीं, खुदावंद मुताल के हुक्म की वजह से, क्योंकि ये लोग खुदा की हुज्जत हैं, खुदा के हुक्म के ताबी हैं। पैगंबर गिरामी इस्लाम से कहा गया चले जाएं हिजरत करें, 3 दिन तक गारे सोर में रहें, کہ ڈر گئے تھے پیغمبر اکرم اور مہدی فاطمہ کو بھی, پیغمبر کی ذریت مہدی اہل بیت کو بھی خداوند متعال نے حکم دیا ایک طولانی مدت کے لیے غیبت کے پردے میں چلا جائے. تو اس میں طنز والی کون سی بات ہے, بلکہ اپنے غلط فکر کی تصحیح کرنے کی ضرورت ہے دوسروں پر طنز کرنے کے بجائے. لہذا غیبت کے حکمتوں میں سے ایک اور حکمت, امام کی جان کی حفاظت کے خاطر خداوند متعال نے آپ کو غیبت کے پردے میں چلے جانے کا حکم دیا ہے. اور جیسا کہ آپ حضرات کے علم میں ہیں, غیبت کی دو قسمیں ہیں, ایک غیبت صغرا اور دوسرا غیبت کبرا. حضرت امام حسن عسکری علیہ الصلاۃ والسلام کی شہادت کے فوراً بعد یعنی سن 260 ہجری میں ہمارے زمانے کے امام کی امامت کا آغاز ہوا, اور امامت کے آغاز کے ساتھ ساتھ آپ کی غیبت کا سلسلہ بھی شروع ہوا. لیکن غیبت دو مرحلوں میں صورت پائی, ایک غیبت صغرا کے نام سے مشہور ہے اور دوسرا جو ہے وہ غیبت کبرا کے نام سے مشہور ہے. غیبت صغرا کا آغاز 260 ہجری سے لے کر 329 ہجری تک جاری رہا, غیبت صغرا کا سلسلہ, یعنی تقریباً 70 سال تک. اور غیبت صغرا کی کئی خصوصیات ہیں, ان میں سے ایک بڑی خصوصیت اور سب سے بڑی خصوصیت یہ ہے کہ غیبت صغرا مقدمہ تھا غیبت کبرا کے لیے. اس 70 سالوں میں اہل بیت کے پیروکار فکری طور پر غیبت کبرا کے لیے آمادہ ہو گئے. سب سے بڑا فائدہ غیبت صغرا کا یہ تھا, لہذا شروع ہی سے غیبت کبرا کا حکم نہیں ملا خداوند متعال کی طرف سے, بلکہ غیبت صغرا کا ان 70 سالوں میں دنیا کے گوشہ و کنار میں رہنے والے مسلمان حضرات, خصوصاً پیروان علی ابن ابی طالب, ذہنی طور پر غیبت کبرا کے لیے آمادہ ہو گئے. جب فکری طور پر آمادگی پیدا کر لی مسلمانوں نے, اہل بیت کے ماننے والوں نے, تو اس وقت غیبت کبرا کا حکم صادر ہوا خداوند متعال کی طرف سے. اور آپ سب جانتے ہیں, میں اس بحث کو زیادہ طول دینا نہیں چاہتا, غیبت صغرا میں امام کے چار خصوصی نائب اور چار خصوصی وکیل تھے, اور ان وکلاء کے علاوہ عمومی وکلاء بھی تھے جو آپ کے نواب اربعہ کے توسط سے انتخاب ہوتے تھے. خود خصوصی چار نائبین خود امام زمانہ جل اللہ تعالیٰ فوج شریف کے حکم سے منتخب ہوتے تھے, اور یہ نواب اربعہ اپنے لیے دنیا کے مختلف ممالک میں اپنا وکیل معین کرتے تھے. اور انہی وکلاء میں سے سب سے پہلا نائب نواب اربعہ میں سے جناب عثمان ابن سعید عمری ہے, کہ آپ نے امام زمانہ جل اللہ تعالیٰ فرج الشریف کی غیبت صغرا کے آغاز سے ہی امام زمانہ کی نیابت کی ذمہ داری لی, اور آپ نے 267 ہجری میں وفات پائی. اور جناب عثمان ابن سعید عمری کی ایک خصوصیت یہ ہے کہ آپ حضرت امام علی النقی علیہ الصلاۃ والسلام اور اسی طرح حضرت امام حسن عسکری علیہ الصلاۃ والسلام کے بھی وکیل تھے. اور ان کے بعد دوسرا نائب جناب محمد ابن عثمان عمری ہیں, جو جناب سعید ابن عثمان عمری کے فرزند گرامی ہیں, اور جناب محمد ابن عثمان بھی اپنے والد کی طرح امام زمانہ کے نائب بننے سے پہلے حضرت امام حسن عسکری علیہ الصلاۃ والسلام کے بھی وکیل تھے. اور اپنے والد کے بعد امام زمانہ کی نیابت کے مرتبے پر فائز ہوئے, اور جناب محمد عثمان عمری نے सन 305 हिजरी में वफात पाई। और तीसरा नाइब जिनाब हुसैन इब्न रूह नौबख्ती है, जिनाब मोहम्मद इब्न उस्मान अमरी ने इमाम ज़माना के हुक्म से जिनाब हुसैन इब्न रूह को इमाम का नाइब बनाया, इमाम की नियाबत का ऐलान किया। और जिनाब हुसैन इब्न रूह ने 21 साल तक नियाबत की जिम्मेदारी उठाई और 21 साल तक जमाने के इमाम के नायब रहने के बाद सन 226 हिजरी में वफात पाई। और अपने वफात से पहले शिया बुजुर्गों को बगदाद में जमा किया और इमाम ज़माना अलैहिस्सलाम के चौथे नायब का ऐलान किया और उसमें जनाब अली इब्न मोहम्मद समूरी का नाम लिया। कहा मेरे बाद जनाब समूरी इमाम के वकील है, इमाम के खुसूसी नाइब है, दीनी और दुनियावी उमूर में शिया हज़रात उनकी तरफ मुराजा करें। और जनाब अली इब्न मोहम्मद समरी ने सन 329 हिजरी में वफात पाई और आपकी वफात के बाद गैबत सोगरा का सिलसिला ख़त्म हुआ, गैबत सोगरा का दौर ख़त्म हुआ, गैबत सोगरा का ज़माना गुजर गया और जनाब अली इब्न मोहम्मद समूरी की वफात यानि सन 329 के बाद गैबत कुबरा का ज़माना शुरू हुआ। इंशाअल्लाह गैबत कुबरा के हवाले से हम कल के दरस में मुख्तसर गुफ्तगु करेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।